आगे देखते हैं आयत नंबर 39 से। वमा सा अलैहिम लौ आमनु बिल्लाहि वल यौमिल आखिर वल्यौमिल आखिरी वन्फकु मिम्मा रज़क़हुमुल्लाह वकानल्लाहु बिहिम अलीमा। और क्या नुकसान था इनका अगर ईमान ले आते अल्लाह पर और क़यामत के दिन पर और ख़र्च करते अल्लाह के दिए हुए में से, और अल्लाह को इनकी खूब खबर है, क्योंकि इन्ना अल्लाह ला यस्लिमु मिस्क़ाला ज़र्रतिन व इन तक हसनतन युदाइफ़हा व युति मिन लदुन्हु अजरन अज़ीमा। बेशक अल्लाह ताला हक नहीं रखता किसी का एक ज़र्रा बराबर, और अगर नेकी हो तो इसको दुगना कर देता है और अपने पास से और भी अजर अजीम देता है। पिछली आयतों में रियाकार की बात कि वो अल्लाह की बजाय दूसरों को दिखाने के लिए देते हैं क्योंकि उनको लगता है कि यहाँ से हमें ज़्यादा तारीफ़ें मिलेंगी, अब ऐसे लोगों पे हसरत है। व माजा, कितना प्यारा अंदाज़ है, क्या हो जाता, हमारी ज़ुबान में कहते हैं हाय इनका क्या बिगड़ता। जब किसी को बहुत ही गलत काम करता देखें तो इंसान ऐसा सोच लेता है हाय इसका क्या बिगड़ जाता अगर ऐसे कर लेता, काश वो ऐसा ना करता। तो बिल्कुल अरबी ज़ुबान में माज़ा का जो लफ्ज़ है वो ऐसे ही मौके पे इस्तेमाल होता है कि जिसमें किसी के हाल के ऊपर हैरत या अफसोस होती है, क्या हो जाता इनका, क्या मामला हो जाता। मतलब क्या है कि दूसरों को दिखाने के लिए या दूसरों से अजर व सवाब चाहने के लिए, उनकी तारीफ़ें चाहने के लिए खर्च करने की बजाय क्या करते, लौ आमनु बिल्ला। ये कौन सा ईमान है भाई, नोट कीजिए पिछली आयतों के साथ देखिए, ये कोई ला इलाहा इल्लल्लाह पढ़ के कुफर से इस्लाम पे आना नहीं है, बल्कि रियाकारी से तौबा करते हुए अल्लाह के लिए अपने कामों को करने की बात है। इससे पता चलता है कि रियाकारी शिर्क है, क्योंकि ऐसा शख्स फिर अल्लाह से अजर की बजाय बंदों से मांगता है। तो कहा कि इनको तो अल्लाह पर ईमान लाना था, और वल यौम आखिर से कौन सा ईमान है कि जो नेकी हम यहाँ कर रहे हैं इसका बदला हमें वहाँ मिलेगा। वो लोगों से इसके सिले और इवज़ चाहने की बजाय अल्लाह से मांगे। देखिए कुछ लोग नेकी का काम करते भी हैं ना, तो फिर बाद में क्या सोचते हैं, हमें तो अप्रिशिएट ही नहीं किया गया और हमें तो कोई एडमिट ही नहीं करता, कोई एडमायर ही नहीं करता, हमारी तो तारीफ ही नहीं होती, हमें तो लोग आगे ही नहीं होने देते। तो क्या हुआ, लहू आमनु बिल्लाहि वल यौमिल आखिर, अल्लाह के लिए किए वो दे देगा, आपका क्या बिगड़ा। इसी से बात वही जो हमने पीछे भी की थी कि घर की सफाई की आपने, नहीं तारीफ की घर वालों ने, तो क्या हुआ, अल्लाह से ले लो, आखिरत में उसका अजर मांग लो। वन फकू मिम्मा रज़क़हुमुल्लाह, और खर्च करते उसमें से जो अल्लाह ने उनको दिया, यानी अल्लाह का दिया उसी के रास्ते में खर्च करना इनको मुश्किल लग रहा है, कितनी हैरत की बात है। तो याद रखें कि वकान अल्लाह बिहिम अलीमा, और अल्लाह ताला इनको खूब जानता है, क्या जानता है, ये क्यों नहीं खर्च कर रहे, कितना खर्च कर रहे हैं और किस दर्जे का खर्च कर रहे हैं। हर बंदे के हालात अल्लाह ताला पे खुले हुए हैं। जब कोई बंदा किसी दूसरे को किसी नेकी से रुकता देखे तो कभी उसके बारे में बदगुमान ना हो, उसके बारे में दिल मैला ना करे, बल्कि ये दुआ करे कि अल्लाह के हाँ उसका कोई उज़र मौजूद हो। क्योंकि एक सच्चा मोमिन जो होता है ना, वो जो अपने लिए पसंद करता है वही दूसरों के लिए पसंद करता है। तो अल्लाह ताला ने यहाँ दरवाज़ा खोल दिया कि गम ना करो, अगर तुम कोई नई भी नेकी कर पाते तो क्या हुआ, अल्लाह को पता है। बाकी रह गई बात तुम्हारी नेकियों का, अगर अच्छा अजर तो क्या मिलना था, लोग उसके बदले में तुम्हें बुरा कहने लगे, तो गम ना करो कि इन्नल्लाह ला यस्लिमु मिस्काला ज़र्रा, अल्लाह एक ज़र्रे के बराबर भी हक तलफी नहीं करता। मिसकाल का जो लफ्ज़ है ना, ये सिकल से है, सा काफ लाम, इसी से उर्दू का एक लफ्ज़ है सकील। आपने सुना होगा खाना बड़ा सकील था, ख़ास तौर पे जब वो शादी का खाना हो। जी सिकल बोझ को कहते हैं ना, सकलैन, दो बोझों का लफ्ज़ इस्तेमाल हुआ है कुरान पाक में ये लफ्ज़। तो मुराद कह के कोई ज़र्रे के, और ज़र्रा का लफ्ज़ ज़ा रॉ रॉ से, ज़ा रॉ रॉ, छोटी चींटियों को भी कहते हैं ज़ुर्रिया, इसी से लफ्ज़ ज़ुर्रियतुन है। पीछे हम पढ़ चुके आले इमरान की ज़ुर्रियत के बारे में। औलाद को भी ज़र्रे क्यों कहते हैं, ज़ुर्रियत क्यों कहते हैं, क्योंकि ये भी बिखर जाती हैं। एक घर में 6-7 लोग रहते हैं, लेकिन आहिस्ता आहिस्ता एक एक बच्चा उस घर से जाता है और वो बिल्कुल ज़र्रों की तरह बिखर जाते हैं, तो उसी से ये लफ्ज़ है। तो यहाँ भुंगे का लफ्ज़ आता है अमूमन, बड़ी टिपिकल सी उर्दू के अंदर। मुराद ये कि वो जो छोटे छोटे कीड़े बरसात में नहीं निकल आते, پتنگے کہہ لے، ہاتھ بھی لگائے تو وہ ان کے پر الگ ہو جاتے ہیں. اللہ تعالیٰ کہتے ہیں یاد رکھو، میں تمہاری کسی نیکی کو ضائع نہیں کروں گا. ایک اتنی باریک، ایک ڈاٹ بھی تم اللہ کے راستے میں کاپیوں میں لگاتے ہو نا، ایک نقطہ، ایک زبر، ایک زیر، اللہ اس کا بھی اجر دے گا. تم تھک جاتے ہو پھر بھی لکھتے جاتے ہو، اللہ اس کا بھی اجر دے گا. تمہاری کمر تھک جاتی ہے، تمہاری کمر میں جو ٹیسیں اٹھتی ہیں، اللہ اس کا بھی تمہیں اجر دے گا. تم بولتے بولتے تھک جاتے ہو لیکن اللہ تمہیں اس کا اجر دے گا. دیکھیے یہ ہے وہ احساس جو بندے سے کام کرواتا ہے کہ میرا اجر ضائع نہیں ہو رہا. دنیا میں آپ دیکھیے کہ پروفیشنلزم کی زبان میں ایک چیز آپ کے سامنے رکھتی ہوں کہ کچھ لوگوں کو پے ملتی ہے، جہاں جتنی بات کریں گے، مثلاً گھروں میں جا جا کے چیزیں بیچتے ہیں، وہ اتنی لمبی تقریر کرتے ہیں، یہ لیں، یہ اس کی خوبیاں، وہ کیوں، ان کو پتہ ہے کہ یہ لیں گے کیا وہ اس کے مخلص ہوتے ہیں، ہوں گے کچھ حد تک، لیکن ان کو غم کیا کہ ہمیں یہ چیز بیچنی ہے، یہ خریدے اور اس کا پروفٹ یا اس کا کمیشن ہمیں ملے. ایسا بندہ تھک بھی جائے نا لیکن کام کر کر کے نہیں تھکتے. مثلاً بعض لوگ کوئی بھی کام کر سکتے ہیں تو ایکسٹرا آورز لگانے کو کیوں پسند کرتے ہیں؟ کیونکہ ان کو پتہ ہے کہ ہمیں ملے گا. جس بندے کو اللہ سے اجر کی امید ہوتی ہے نا، وہ کبھی نہیں تھکتا، یقین کریں. اور اللہ سے اجر کی امید کے ساتھ ساتھ جو دوسری چیز ہوتی ہے نا، وہ سنسیریٹی ہے، اخلاص اور خیر خواہی ہے. میں نے کل ایک چیز بہت محسوس کی جو میری اپنی فیلنگس میں آئی، تو میں آپ کے ساتھ شیئر کر سکتی ہوں. یہ آیت بالکل اسی کے مفہوم میں آ رہی ہے. بس اب انسان جب کوئی بھی کام کرتا ہے نا، تو ایک وقت کے بعد تھک جاتا ہے، کیونکہ کچھ انیوژل حالات ہوتے ہیں. تو کل کا دن ہمارا تھوڑا سا پہلا دن تھا کورس کا، اور الحمدللہ بہت ہی اچھا بھی رہا. تو جب میں دوسری کلاس کے بعد گھر کی طرف جا رہی تھی، تو مجھے تھوڑی سی فیلنگ آئی تھکن کی. تو میں نے سوچا بس بہت ہے نا اتنا اجر، میں کیا کروں گی اتنا جنت میں لے کے، مثال ہے. لیکن یہ صرف شیطان کا کہہ لے یا میرے نفس کا ایک خیال تھا، اور جو چلتے ہوئے میں خود ہی سوچ رہی تھی واک کرتے ہوئے. فوراً اگلے لمحے آیا کہ اجر کو تو کیا کرنا ہے، اگر میں شام کی کلاس نہ کروں یا نہ لے کے جاؤں، وہاں نہ جاؤں، تو کتنے محروم رہ جائیں گے، کتنی معصوم بچیاں ہیں، کتنی خواتین ہیں جن کو عام دنوں میں موقع نہیں ملتا اور وہ منتظر ہے نا. تو میں نے اس وقت سوچا کہ کسی کو لالچ دے کے کوئی کام کرانا بھی کوئی خوبی نہیں ہے، کیونکہ انسان کی فطرت ہے وہ ایک خاص حد تک تھک جاتا ہے، بس اتنا ہی بہت ہے. وہ جیسے کسی کی بچے کی بات ہے کہ ماں نے اس کو بتائی ہوگی بات، اب کیا حدیث تھی مجھے نہیں پتا، لیکن انہوں نے کہیں سنی ہوئی تھی، بچے کو کہا کہ جو رمضان کی تراویاں پڑھتا ہے تو ہر تراوی کے بدلے اس کو جنت میں محل ملے گا. تو پہلے دن تو بچہ پڑھ آیا، تو جب ماں نے اگلے دن کہا کہ جو تراوی کے لیے، کہیں گے مجھے ایک ہی محل بہت ہے، میں کیا کروں گا اتنے لے کے. تو میں نے کل یہ بنیادی نقطہ جو محسوس کیا وہ شیئر کروں گی کہ صرف لالچ کام نہیں کراتا. واللہ ہی جیسے مال کا بھی بندہ تھک جاتا ہے نا. وہ خریص کسی سسٹر سے بات ہوئی، کہہ رہی میں نے چھٹی لے لی، میں تھک گئی ہوں کام کر کر کے، ایسے لگ رہا ہے زندگی کا مقصد نہیں، اور بہت اچھے میڈیکل پروفیشن میں کام کر کر کے مال کما کے تھک گئی ہوں. کہہ رہی اب میں نے سوچا میں نے اور کچھ نہیں کرنا، مجھے لگتا ہے زندگی بس ایک مشین بن گئی. تو مال سے بھی بندہ تھک جاتا ہے، کھانا آپ کو کھلائے، کوئی کھاتے رہے کھاتے رہے، آخر تھک جائیں گے. اس لیے صرف جنت کو پانے اور اس کے خواہشوں کا لالچ بھی بندے کو روکتا ہے. جو چیز کام کرواتی ہے وہ صرف اخلاص کرواتا ہے، سنسیریٹی، خیر خواہی. میں نہیں کروں گی تو وہ محروم رہے گا، میں نہیں کروں گی تو وہ محروم رہے گا. یقین کریں کہ کل ہم نے جو صبح میں کیا آلموسٹ سیم وہی شام میں کرنا تھا. میرے پاس وہ سب ریکارڈنگز بھی موجود تھی، میرا دل بھی چاہا کہ میں سناؤں، پھر میں نے کہا نہیں، یہ فیل کریں گے کہ ہمیں انہوں نے خود نہیں بتایا، حالانکہ میں نے ہی 2 گھنٹے پہلے وہ بات کی ہوئی تھی اور میں نے دوبارہ ان کے ساتھ کی کیونکہ مجھے ان کا درد محسوس ہو رہا تھا. تو اللہ تعالیٰ کہتے ہیں کہ جس کو یہ یقین ہوگا کہ وَإِن تَكُ حَسَنَةً، اگر ایک حسنہ، دیکھیں نکرہ ہے، واحد ہے، چھوٹی سی نیکی، اسمائل، تھکن، تکلیف، یضاعفہا، وہ اس کو دگنا کر دے گا. اور اگر میں یہ کروں کہ چلو اب میں نے شام کے کورس میں جانا ہے تو میں صبح نہیں آتی، اب میں نے سمر کورس میں کام کرنا ہے تو اب میں یہاں نہ کروں، تو کام نہیں بنتا نا. کبھی ایک نیکی کی قیمت پہ دوسری نہ کریں، شیطان بہت بہکائے گا. چلو اب اتنی دیر بیٹھنا ہے، چلو اب تمہیں تو سمر کورس میں بھی آنا ہے تو صبح ہی لیٹ چلتے ہیں. کیوں بھائی، میرا رب تو کہہ رہا ہے کہ ایک ذرہ برابر تمہاری نیکی ضائع نہیں ہوگی. وَيُؤْتِي لَدُنْهُ أَجْرًا عَظِيمًا، اور پھر اس کے بعد اپنے پاس سے جتنا دے گا وہ بندے کو نہیں پتا. یہ کیا ہے؟ اس کا اللہ نے نہ قرآن میں تذکرہ کیا ہے نہ حدیث میں کیا. یہ اللہ کہتے میں دوں گا، जैसे आप किसी इम्प्लॉय से पे तो सेट कर लेते हैं, लेकिन उसके बाद जो बोनस और जो उसके इंक्रीमेंट्स और जो उसकी और इजाफे होते हैं वो नहीं बताते, उसका ताल्लुक होता है कारकर्दगी से। कुछ लोग 2-4 साल में उस लेवल पे पहुंच चुके होते हैं जहां कोई दूसरा शख्स पिछले 10 साल में नहीं पहुंचता। तो ये एहसास पैदा करने की ज़रूरत है। और जिसकी नज़र इस दुनिया से उठ के आखिरत के हाल पे लगेगी ना, वो तो फिर करेगा। अब यहाँ अल्लाह ताला उस एक किरदार से हमारा तारुफ कराते हैं, और वो है अल्लाह का नबी और हर दौर का नबी मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम। और हज़रत नूह से लेके हर नबी की कहानी है। फरमाया फ़कैफ़ इज़ा जिना मिन कुल्ली उम्मतिन बिशहीदिन। फिर सोचिए उस दिन क्या हाल होगा जब हम हर उम्मत में से एक गवाह को लाएंगे, गवाही के लिए पेश करेंगे हम। वजी ना बिका अला उलाई शहीदा, और बुलाएंगे आपको इन लोगों के हाल पर गवाही देने वाला। फिर क्या होगा? यौम इज़ी यवद्दुल्लज़ीन कफरू, उस दिन चाहेंगे या ख्वाहिश रखेंगे वो लोग जिन्होंने कुफर किया। व असवर रसूल, और रसूल की नाफरमानी की। क्या करेंगे? यहाँ से आगे आप अनवर्टेड कॉमर्स लगा लें और हाईलाइट कर लें, क्योंकि बहुत बड़ी हसरत है इधर। क्या हसरत होगी इनकी? लौ तुसव्वा बिहिमुल अर्दु, काश के बराबर कर दी जाए हमारे ज़मीन, यानी ज़मीन फटे और हम उसके अंदर गिर जाएं। वला यक्तुमून अल्लाह हदीसा, और हम और वो अल्लाह से कोई बात छुपा ना सकेंगे। ये हैं वो आयात जो एक मौके पे अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने सूरत निसा की तिलावत सुनते हुए अब्दुल्ला बिन मसूद रजी अल्लाह अन्हो को इस आयत पे रुक के कहा कि खामोश हो जाओ। सही बुखारी की रिवायत है, अब्दुल्ला बिन मसूद से अल्लाह के नबी ने फरमाया कि मुझे कुरान सुनाओ। कहते हैं कि मैंने कहा अल्लाह के नबी आप मुझसे सुनना चाहते हैं, यानी आप पे तो कुरान नाजिल होता है। तो आपने फरमाया हाँ पढ़ो। कहते हैं कि मैंने सूरत निसा की तिलावत शुरू की, और जब मैं फ़कैफ़ इज़ा जीना मिन कुल्ली उम्मतिन बी शहीद पर पहुंचा, तो आपने फरमाया कि बस 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 करो। और जब मैंने आपकी तरफ नज़र उठाकर देखा तो आपकी मुबारक आंखों से आंसू बह रहे थे। यहाँ असल में गवाही की बात है जो अपने दौर के नबी को देनी पड़ेगी, और अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के बाद आपकी उम्मत के लोगों को क़यामत के दिन देनी पड़ेगी। यही है वो मुकाम जिसको सूरत बकरा के आगाज़ में दूसरे पारे की पहली आयत में हम उम्मते मुस्लिमा के नाते से पढ़ चुके कि वजअलनाकुम उम्मतम वसतन लितकूनु शुहदा अलन्नास, कि हमने तुमको उम्मते वसत बनाया ताकि तुम लोगों के ऊपर गवाहियां देने वाले बन जाओ। क़यामत के दिन जब अल्लाह ताला मुख्तलिफ अंबिया कराम को बुलाएगा, हज़रत नूह को बुलाएगा, क्या भाई तुमने पैगाम दिया था? जी अल्लाह ताला दिया था। कितने साल दिया था? अल्लाह ताला जी 950 साल। अच्छा कोई गवाह लाओ। कहेंगे ये कौम पड़ी है, इसको गवाही के लिए बुला ले। कौम नूह के लोगों को बुलाया जाएगा, भाई बताओ कोई आया था? अलम यातिकुम नज़ीर, सूरह मुल्क में भी आता है ना, पूछा जाएगा कोई डराने वाला आया था? तो कौम नूह कहेगी नहीं कोई भी नहीं आया, किसी ने बताया ही नहीं। आप देखिए कि ये उस दिन नहीं इनकार होगा, ये दुनिया में भी होता है। वो लोग सरेआम ये नहीं कहते कोई नहीं आया, वो कहते नहीं इनकी बातें नहीं समझ आती, नहीं ये वो बात नहीं करते जो हम सुनना चाहते हैं, हमें इन पे शक है। यानी दुनिया में भी लोग इनकार करते हैं, क़यामत के दिन सरेआम झुटला देंगे। अब ज़रा सोचे हज़रत नूह की क्या कैफियत होगी। एक बंदा भरी अदालत में खड़ा है और जिसको गवाही के लिए बुला रहा है वही कहता है मैं गवाही नहीं देता। अल्लाह ताला हज़रत नूह से कहेंगे कि नूह कोई आपके गवाह हैं इसके अलावा, यानी आपके खिलाफ कौम कह रही है कि आप तो आए ही नहीं। अब हज़रत नूह के पास तो कोई मामला नहीं होगा। उस वक्त फिर दो बातें होंगी, मुख्तलिफ मवाक़े में मुख्तलिफ हालात में मुख्तलिफ बातें होंगी। होगा क्या कि फिर अल्लाह ताला उम्मते मुहम्मदिया को बुलाएंगे। हर नबी अपने दौर में उम्मते मुहम्मदिया को बुलाएंगे कि आओ तुम गवाही दो। आपने फरमाया कि फिर तुम लोग आओगे और तुम गवाही दोगे कि अल्लाह ताला हम गवाही देते हैं कि हज़रत नूह ने पैगाम दिया था, पहुँचाया था। लोग कहेंगे तुम कहाँ से बोल रहे हो, तुम तो उस वक़्त है ही नहीं, तुम तो बहुत बाद में आए। तो वो कहेंगे कि हम ये गवाही शहादत की बुनियाद पे नहीं, यानी मुशाहदे की बुनियाद पे नहीं दे रहे, हम इल्म की बुनियाद पे गवाही दे रहे हैं, क्योंकि हमारे कुरान में ये बात आ गई थी कि इन्ना अरसलना नूहन इला कौमिही, ہم امتیں پچھلے سارے انبیاء کے جو قصے پڑھتے ہیں انشاءاللہ سورۃ اعراف سے شروع ہو جائیں گے یہ سارے قصے، تو یہ ہم سب سے بھی گواہیاں لی جائیں گی۔ اسی طرح اس آیت میں اللہ کے نبی کو بھی پیش کیا جائے گا، اسی گواہی کے احساس سے اللہ کے نبی نے حجت الوداع کے موقع پہ 1 لاکھ سے زائد کا جو مجمع تھا اس کو کہا کہ هل بلغت، کیا میں نے پیغام پہنچا دیا؟ صحابہ نے اونچی آواز سے کہا بلغت و ادیت، اللہ کے نبی نہ صرف یہ کہ آپ نے پیغام پہنچایا بلکہ آپ نے حق ادا کر دیا۔ تو اللہ کے نبی صلی اللہ علیہ وسلم کی آنکھیں ترتی، آپ نے آسمان کی طرف دیکھ کے کہا اللہم اشہد اللہم اشہد، اے اللہ گواہ رہنا، اے اللہ گواہ رہنا۔ یہ احساس تھا جو اللہ کے نبی کو سونے نہیں دیتا تھا، یہ احساس تھا جو مکہ سے نکال کے مدینہ لے کر آیا، اور یہ تھا وہ احساس جو آپ کو طائف کے میدانوں میں لے کے گیا اور جوتوں میں خون چپک گیا پھر بھی مقصد سے پیچھے نہیں ہٹے۔ جن کو مشن پیارا ہوگا نا وہ مشکلات میں اور جمیں گے، اور جن کو جان پیاری ہوگی نا یا اپنا ثواب پیارا ہوگا وہ ہٹ جائیں گے، کہیں گے کون فتنے کے دروازے پہ کھڑا ہو، گھر بیٹھ کے ہم تسبیح پڑھ لیتے ہیں۔ یہ ہے وہ گواہی کہ جس کی فکر بندے سے کام کراتی ہے، اور اللہ کے نبی اسی لیے راتوں کو روتے تھے، اور حدیث میں آتا ہے کہ ہنڈیا کی طرح آپ کا سینہ کھولتا تھا، جیسے ہنڈیا میں جوش آتا ہے تو ابال آتا ہے، آپ کے سینے سے ابال آتا تھا، اور بعض وقت پوری پوری رات آپ ایک ہی آیت کے اوپر گزار دیتے تھے کہ اللہ تعالیٰ اس دن بنے گا کیا۔ آج ہم تو اس بات کو کم ہی سمجھتے ہیں، ہمارا تو اس میں اللہ تعالیٰ ہی حال رحم کر دے، ہم میں سے تو بہت ساروں کو آج یہ بھی نہیں پتا کہ ہم دنیا میں بھیجے کیوں گئے۔ تو ضرورت ہے اس بات کی کہ اس گواہی کے لیے اپنے آپ کو تیار کیا جائے، ورنہ اس دن کافروں کا حال کیا ہوگا، اور رسول کی نافرمانی کرنے والوں کا حال کہ کاش زمین پھٹے اور ہم اس کے اندر چلے جائیں۔ دنیا میں بھی ایسا ہوتا ہے، جب بہت شرمندگی ہو تو کیا ہوتا ہے، کاش زمین پھٹے اور میں اس کے اندر چلی جاؤں۔ قیامت کی رسوائیوں کا تذکرہ ہے، اللہ تعالیٰ ہم سب کو بچا کے رکھے۔ آج دنیا میں اگر اس کا حق ادا کریں گے نا تو انشاءاللہ اللہ تعالیٰ سے امید کی جاتی ہے کہ وہ ایک ذرے کا بھی حق نہیں رکھے گا۔ اسی لیے آپ دیکھیے کہ آج امت مسلمہ اور خاص طور پہ ہم وہ لوگ جو نان مسلم لوگوں کے بیچ میں رہتے ہیں، ان کی آنکھیں کھلنے کی ضرورت ہے۔ یہ جس وقت آپ اور ہم سب قرآن سیکھ رہے ہیں نا اور پڑھ پڑھا رہے ہیں، یہ اصل میں اسی گواہی کے قائم ہونے کا پہلا درجہ ہے۔ پہلے آپ تک پہنچی پھر آپ دوسروں کو پہنچائیں گے نا، تو انشاءاللہ تعالی آپ نے جو علم حاصل کرنے کا فیصلہ کیا ہے، اگر کل تک نہیں بھی نیت تھی تو آج سے یہ نیت کر لیں کہ اللہ اس لیے سیکھ رہی ہوں کہ بعد میں اپنے ارد گرد والوں کو، اپنے کولیگس کو، اپنے ساتھیوں کو صحیح اسلام تو بتا سکوں۔ اور بعض لوگوں نے اس آیت سے ایک عجیب ہی مسئلہ خص کیا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم حاضر اور ناظر تھے۔ ان آیتوں پہ لوگ کہتے ہیں کہ دیکھا اللہ کے نبی جب پچھلی نبیوں کے اوپر گواہی دیں گے تو اس کا مطلب وہاں موجود تھے، یعنی بعض لوگ کہتے ہیں کہ اللہ کے نبی کو پتہ تھا جب قوم نوح ڈوب رہی تھی، اور اسی سے حاضر اور ناظر کی بات ہے۔ اور اسی سے پھر ایک اور روایت جس کی سند درست نہیں ہے وہ پیش کی جاتی ہے کہ اللہ کے نبی کی امت ہر روز آپ کے اوپر پیش کی جاتی ہے، ان کے اعمال دکھائے جاتے ہیں اور آپ اس کی بنیاد پہ قیامت کے دن گواہی دیں گے۔ تو یہاں تھوڑی سی عقیدے کی اصلاح کی ضرورت ہے کہ اللہ کے نبی کی یہ گواہی مشاہدے کی بنیاد پہ نہیں ہوگی، علم کی بنیاد پہ ہوگی۔ آپ یہاں موجود ہیں، آپ کو پتہ ہے یہاں یہ کلاس اس وقت ہو رہی ہے، آپ کا مشاہدہ ہے، لیکن اس شہر میں بہت سارے لوگ ہیں جن کو پتہ ہے یہاں کلاس ہو رہی ہے لیکن وہ یہاں موجود نہیں۔ فرق کیا ہے؟ آپ مشاہدے سے بتا سکتی ہیں کہ یہاں کلاس ہوتی ہے، آبزرویشن سے، اور وہ اپنے علم کی بنیاد پہ بتا رہے ہیں، ٹھیک ہے؟ کیوں؟ اگر ہم یہاں اللہ کے نبی کو حاضر ناظر مان لیں، ایک مثال ہے کہ آپ تھے حضرت نوح کے دور میں اور حضرت صالح کے دور میں اور حضرت ہود کے دور میں، تو پھر آپ اللہ کے نبی کی امت کو بھی مانگنی ہے کہ وہ بھی حاضر ناظر تھی، کیونکہ قوم نوح اور قوم شعیب، ان ساری قوموں پہ تو ہم نے بھی گواہی دینی ہے۔ تو اللہ تعالیٰ سے دعا ہے کہ ہمارے عقائد کی اصلاح کر دے۔ یہاں تک پھر تلاوت سنیں گے، اور اس وقت تلاوت سنتے وقت خود احتسابی کہ میں نے کتنا حق ادا کیا گواہی دینے کا، کیا میں تیار ہوں کل قیامت کے دن اس سوال کا جواب دینے کے لیے کہ میں نے اللہ کا پیغام اس کے بندوں تک پہنچایا۔ پہلے گھر والوں کو دیں گے، پھر قریب والوں کو دیں گے، پھر محلے والوں کو دیں گے، پھر کہیں جا کے دوسروں کو دیں گے۔ اگر ہم خود ہی اپنا دین نہیں سیکھ رہے، ہم سمجھ ہی نہیں رہے، تو پھر دوسروں کو ہم کہاں دیں گے؟ اور اللہ تعالی ہمیں قیامت کی اس رسوائی سے بچائے۔ یہاں یہ جو بات ہے نا لو تصوا بہم الارض، اسی کا تذکرہ سورۃ نبا کی آخری آیت میں بھی آتا ہے کہ ویقول الکافر یا لیتنی کنت ترابا، اس دن کافر کہے گا کہ کاش میں مٹی بن جاؤں، لیکن وہ مٹی بننا اس کو فائدہ نہیں دے گا۔ چلیے تلاوت سنتے ہیں۔
وماذا عليهم لو آمنوا بالله واليوم الآخر وأنفقوا مما رزقهم الله وكان الله بهم عليما إن الله لا يظلم مثقال ذرة وإن تك حسنة يضاعفها ويؤت من لدنه أجرا عظيما فكيف إذا جئنا من كل أمة بشهيد وجئنا بك على هؤلاء شهيدا